चलो सीखें कुरान, कैसा है अजर सुना, एक नेकी ऐसी मिले जिसके जो बराबर है।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन, अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। पढ़िए, अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह,
अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह,
व अला आलिक व अस्हाबिक या हबीब अल्लाह,
व अला आलिक व अस्हाबिक या हबीब अल्लाह,
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह,
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह,
व अला आलिक व अस्हाबिक या नूर अल्लाह,
व अला आलिक व अस्हाबिक या नूर अल्लाह।
प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, एक बार फिर आपको वेलकम कहते हैं, खुशामदीद कहते हैं, मरहबा कहते हैं हमारे इस प्यारे और इंटरेस्टिंग प्रोग्राम में जिसका नाम है
आए कुरान सीखे।
माशाल्लाह बच्चे आज बड़े जज्बे में हैं। हम अपने इस प्रोग्राम में कुरान पाक सीखते हैं, कुरान पाक को दुरुस्त तरीके से पढ़ना सीखते हैं और कुरान पाक से रिलेटेड बहुत सारी इंटरेस्टिंग इन्फॉर्मेशन हासिल करते हैं। ठीक है, बच्चों के दरमियान कॉम्पिटिशन मुकाबला भी होता है और हमारे किड्स मदनी चैनल के नाज़रीन को मदरसतुल मदीना की एक ब्रांच भी दिखाते हैं। आज भी हमारे पास ये सारे सेगमेंट्स होंगे, लेकिन उससे पहले आएँ हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़ने की फजीलत सुनते हैं। तो प्यारे बच्चों, हमारे प्यारे नबी अल्लाह पाक के आखिरी नबी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो शख्स मुझ पर एक दिन में 50 बार दुरूद पाक पढ़ेगा तो कयामत के दिन मैं उससे मुसाफहा करूंगा, यानी हाथ मिलाऊंगा। सल्लु अलल हबीब। तो प्यारे बच्चों और किड्स मदनी चैनल के नाजरीन, आइए बढ़ते हैं अपने पहले सेगमेंट की जानिब जिसका नाम है आए पढ़ें कुरान।
चलो सीखें कुरान, चलो सीखें कुरान।
प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, जैसा कि आप जानते हैं कि हम अपने इस सेगमेंट में सूरह मुल्क सीख रहे थे और सूरह मुल्क की 22 आयत हम सीख चुके हैं। आज इंशाअल्लाह हम मज़ीद एक आयत की तिलावत करेंगे। तो पहले मैं आपको ये आयत पढ़कर सुनाता हूँ और उसके बाद मिलकर हम इस आयत की तिलावत करेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة قَلِيلًا مَا تَشْكُرُونَ। प्यारे बच्चों, सबसे पहले आप देखें यहाँ लिखा हुआ है कौफ। क्या लिखा हुआ है?
कौफ।
क्या लिखा हुआ है?
कौफ।
ये कौफ उन हरूफ में से है जो मिलती जुलती आवाज वाले हैं और उनमें फर्क करना
जरूरी है।
जरूरी है। एक हर्फ है कौफ और दूसरा हर्फ है काफ। कोई फर्क बताएगा इनमें? आप बताएं।
कौफ को पुर पढ़ते हैं और काफ को बारीक पढ़ते हैं।
कौफ को पुर पढ़ते हैं और काफ को बारीक पढ़ते हैं। यहाँ कौफ लिखा हुआ है तो इसे हम पुर पढ़ेंगे या बारीक पढ़ेंगे?
पुर
पढ़ेंगे। ठीक है। फिर इसके बाद यहाँ लिखा हुआ है हा। ये हा भी उन हरूफ में से है जो मिलती जुलती आवाज वाले हैं और उनमें फर्क करना
जरूरी है।
जरूरी है। एक हर्फ है हा और दूसरा हर्फ है हा। ठीक है। इसी तरह प्यारे बच्चों आगे देखें, लिखा हुआ है आइन। आइन भी उन हरूफ में से है जो मिलती जुलती आवाज वाले हैं और उनमें फर्क करना
जरूरी है।
जरूरी है। ठीक है। एक हर्फ है आइन और दूसरा हर्फ है हमजा। प्यारे बच्चों, जब हम हा और हमजा की अदायगी करेंगे तो इन दोनों को हलक के नीचे वाले हिस्से से अदा करते हैं, हलक के नीचे वाले हिस्से से पढ़ते हैं। लेकिन जब हम हा और आइन की अदायगी करते हैं तो इसे हलक के दरमियान वाले हिस्से से पढ़ते हैं। ठीक है। फर्क समझ में आया?
जी।
यानी इसे पढ़ेंगे हा
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 हा। फर्क समझ में आया?
जी।
इसी तरह हमजा को पढ़ेंगे हमजा जबर आ,
हमजा जबर आ,
और इसे पढ़ेंगे आईन जबर आ,
आईन जबर आ,
आ
आ
आ
आ
आ
आ।
फर्क समझ में आया?
जी।
तो तिलावत के दौरान भी आपने इस फर्क का ख्याल रखना है। फिर इसके बाद आप यहाँ देखें, लिखा हुआ है दाल। ये दाल भी उन हरूफ में से है जो मिलती जुलती आवाज वाले हैं और उनमें फर्क करना
जरूरी है।
जरूरी है। एक हर्फ है दाल, दूसरा हर्फ है वा और तीसरा हर्फ है
जा।
जा। ठीक है। इनमें कौन फर्क बताएगा? आप बताएं।
दाल को बगैर सीटी के पढ़ते हैं, वा को मोटा करके पढ़ते हैं और जा को सीटी निकाल के पढ़ते हैं।
ठीक है। और वा में सिटी की आवाज आएगी नहीं आएगी?
नहीं आएगी।
नहीं आएगी। अच्छा, दाल को बारीक पढ़ना है पुर पढ़ना है?
बारीक।
बारीक पढ़ेंगे। सही बताया है इन्होंने। दाल और दौ दोनों में सीटी की आवाज
नहीं आएगी।
जा में सीटी की आवाज
आएगी।
ठीक है, जा में सीटी की आवाज आएगी, बाकी दोनों में सीटी की आवाज
नहीं आएगी।
नहीं आएगी, लेकिन इन दोनों में क्या फर्क है कि दाल को हम बारीक पढ़ते हैं और दौ को पुर पढ़ते हैं, मोटा करके पढ़ते हैं। ठीक है, तो इस फर्क का भी आपने ख्याल रखना है। फिर इसके बाद ये देखें, या साकिन से पहले जेर है, या साकिन से पहले जेर हो तो क्या होता है, या साकिन से पहले जेर हो तो या मद्दा होता है। तो यहाँ है या मद्दा, और कायदा ये है कि हरूफ मद्दा के बाद अगर अगले कलीमे में हमजा हो तो वहाँ मद्दे मुनफसिल होता है। जैसा कि यहाँ पर देखें, या मद्दा है और इसके बाद अगले कलीमे में क्या आ रहा है,
हमजा।
यहाँ कौन सा कायदा होगा, मद्दे मुनफसिल नहीं, मद्दे मुनफसिल। ठीक है, मद्दे मुनफसिल को हम दो या फिर ढाई अलिफ के बराबर खींचते हैं। कितना खींचते हैं, दो या ढाई अलिफ के बराबर खींच कर पढ़ते हैं। तो इसे भी हम दो या फिर ढाई अलिफ के बराबर खींच कर पढ़ेंगे। फिर इसके बाद यहाँ है नून साकिन और इसके बाद आ रहा है शीन, यहाँ कौन सा कायदा होगा, इकफा का कायदा होगा। इकफा का कायदा क्यों होगा, कौन बताएगा, चलें आप ही बताएं।
नून साकिन के बाद हरफ इकफा में से हर्फ शीन आ रहा है।
जी बिल्कुल सही बता रहे हैं, नून साकिन या तनवीन के बाद हरूफ इकफा जो कि 15 हैं उनमें से कोई भी हर्फ आ जाए वहाँ पर इकफा का कायदा होता है। ठीक है, यहाँ पर हरूफ इकफा में से शीन आ रहा है इसलिए यहाँ इकफा का कायदा होगा और यहाँ गुन्ना
करेंगे।
ठीक है, गुन्ना इकफा में होता है। फिर इसके बाद प्यारे बच्चों यहाँ पर आप देखें लिखा हुआ है सौद, क्या लिखा हुआ है, और यहाँ लिखा हुआ है सीन, एक जैसी आवाज है लेकिन इनमें फर्क है। कौन बताएगा फर्क, आप नहीं बताओगे, आप बताओ।
सौद को पुर पढ़ेंगे और सीन को बारीक।
सौद को पुर पढ़ेंगे और सीन को
बारीक
पढ़ेंगे। फिर इसके बाद प्यारे बच्चों यहाँ पर आप देखें गोलता है और इसके बाद है वक्फ की अलामत, क्या है,
वक्फ
की अलामत। और कायदा यह है कि जिस कलीमे पर आप वक्फ कर रहे हैं उसके आखिर में अगर गोलता हो, जैसा कि यहाँ देखें अफ़ीदा गोलता है तो इसे हा साकिन से बदल देते हैं। ठीक है, तो यहाँ पर हम वक्फ करेंगे तो गोलता को हा साकिन से बदल देंगे। फिर इसके बाद देखें लाम पर है तनवीन, क्या है,
तन्वीन।
क्या है,
तन्वीन।
और इसके बाद हरूफ यरमलून में से मीम आ रहा है, यहाँ कौन सा कायदा होगा, कौन सा कायदा होगा, इदगाम का कायदा होगा और यहाँ गुन्ना भी
करेंगे।
फिर इसके बाद यहाँ देखें वाव मद्दा है और इसके बाद नून वक्फ की वजह से साकिन हो रहा है, यहाँ कौन सा कायदा होगा, मद्दे आरिस का कायदा होगा, क्योंकि हरूफ मद्दा के बाद अगर वक्फ की वजह से कोई हर्फ साकिन हो जाता है तो वहाँ मद्दे आरिस का कायदा होता है। मद्दे आरिस को हम एक दो या फिर तीन अलिफ के बराबर खींच कर पढ़ते हैं, यानी तीनों चीज़ों का आपको इख्तियार है, एक अलिफ के बराबर खींचें, दो अलिफ के बराबर खींचें या फिर
तीन
अलिफ के बराबर खींचें। तो ये कवायद हमारे मुकम्मल हो गए, अब आइए मिलकर इस आयत की तिलावत करते हैं। कुल हुवल्लज़ी अंशाअकुम वजअला लकुमुस समअ वजअला लकुमुस समअ वल अबसारा वल अफ़ईदा वल अफ़ईदा। अच्छा, इस बात का आपने ख्याल रखना है कि यहाँ मद्दे मुनफसिल है। ठीक है, तो इसे हम दो या ढाई अलिफ के बराबर खींचेंगे, आप में से कोई भी नहीं खींच रहा। ठीक है, कुल हुवल्लज़ी अंशाअकुम वजअला लकुमुस समअ यहाँ मद्दे मुनफसिल है, इसकी मिकदार आप पूरी नहीं कर रहे हो। ठीक है, मद की मिकदार आपने पूरी करनी है। कुल हुवल्लज़ी अंशाअकुम वजअला लकुमुस समअ वल अबसार वल अफ़ईदा
वल अबसार वल अफ़ईदा
यहाँ बा में कलकला खूब जाहिर होगा। ठीक है, वल अबसार वल अफ़ईदा
वल अबसार वल अफ़ईदा
अब मिलकर पढ़ेंगे। ठीक है, अब सांस खींच कर रखनी है। ठीक है, कुल हुवल्लज़ी अंशाअकुम वजअला लकुमुस समअ वल अबसार वल अफ़ईदा
कुल हुवल्लज़ी अंशाअकुम वजअला लकुमुस
قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة
قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة
اب یہ آیت کون سنائے گا مجھے آپ پڑھیں
قل هو الذي أنشأكم وجعل لكم السمع والأبصار والأفئدة
अच्छी कोशिश की आपने, लेकिन आपने इस बात का ख्याल रखना है कि कौफ को हम पुर पढ़ते हैं। ठीक है, कुल नहीं पढ़ना, कुल खौफ को पुर पढ़ना है, ठीक है। और दूसरी बात ये कि यहाँ नून में गुन्ना करना है, ठीक है, लेकिन अंशाकुम इस तरह नहीं पढ़ना, अंशाकुम हमज़ा बारीक है, इसे बारीक ही रखना है, ठीक है। अंशाकुम हमज़ा को मोटा करके नहीं पढ़ना। और तीसरी बात ये कि यहाँ रा लिखा हुआ है, रा की आवाज़ वाज़े होनी चाहिए, वाओ के साथ मिलनी नहीं चाहिए, अब सौ वा वा नहीं लगना चाहिए, अब सौरा रा बिल्कुल वाज़े होना चाहिए, ठीक है। अच्छी कोशिश की आपने, लेकिन मज़ीद बेहतरी की कोशिश जारी रखें। आयत का अगला हिस्सा पढ़ते हैं, क़लीलम मा तश्कुरून, क़लीलम नहीं, क़ाफ़ को पुर पढ़ना है, ठीक है, क़लीलम मा तश्कुरून, क़लीलम मा तश्कुरून, तश्कुरून नहीं, ठीक है, क़लीलम मा तश्कुरून, अब इतना हिस्सा कौन सुनाएगा, आप नहीं पढ़ोगे, आप पढ़ें,
क़लीलम मा तश्कुरून।
अच्छी कोशिश की, लेकिन वही बात है कि क़ाफ़ को पुर पढ़ना है, क़ाफ़ को बारीक नहीं पढ़ना, और दूसरी बात ये कि यहाँ गुन्ना करना है, तो गुन्ना की मिकदार जो कि एक अलिफ के बराबर है उसे पूरा करना है, ठीक है, गुन्ना की मिकदार पूरी होनी चाहिए, कम नहीं गुन्ना करना। माशाल्लाह बहुत अच्छी कोशिश की आप सब ने, अल्लाह पाक हम सबको सही तरह से कुरान पाक पढ़ने की तौफीक अता फरमाए,
आमीन।
तो प्यारे बच्चों और किड्स मदनी चैनल के नाजरीन, आइए बढ़ते हैं अपने अगले सेगमेंट की जानिब, जिसका नाम है ये है मदरसतुल मदीना।
चलो सीखें कुरान, चलो सीखें कुरान, चलो सीखें कुरान, चलो सीखें कुरान।
मैं मदरसतुल मदीना डिल कॉलोनी नंबर 2 में ज़ेर तालीम हूँ। हम सुबह 7:45 बजे मदरसा आते हैं, उसके बाद इशरा को चाश की नमाज होती है,
8 बजे दुआ मदीना होती है, उसके बाद हम दर्जों में जाते हैं,
फिर हम अपना सबक सबकी मंजिल सुनाते हैं, 12:30 बजे हमारा वक्फा होता है
जिसमें हम खाना खाते हैं, 1:30 बजे जमात होती है, हम लोग बाद जमात नमाज अदा करते हैं,
नमाज के बाद नेक अमाल का जायजा होता है,
उसके बाद बकिया सबकी मंजिल सुनाते हैं, उसके बाद हम सबक का ही सबको सुनाते हैं, फिर उसके बाद हमारी 4 बजे छुट्टी हो जाती है।
अल्हम्दुलिल्लाह मदरसतुल मदीना ड्रिक कॉलोनी नंबर 2 27 साल से कायम उदाइम है, और इस अरसे के अंदर कमोबेश 800 बच्चों ने माशाल्लाह हिफ्ज़े कुरान करने की सआदत हासिल करी, और 1350 बच्चों ने अल्हम्दुलिल्लाह नाज़रा ख़त्म करने की सआदत हासिल करी। अल्हम्दुलिल्लाह अज़्ज़ वजल इस वक्त हमारे मदरसतुल मदीना में कमोबेश 300 बच्चे कुरान की तालीम हासिल कर रहे हैं। अल्हम्दुलिल्लाह अज़्ज़ वजल 2021 में हमारे मदरसतुल मदीना से 50 बच्चों ने नाज़रा मुकम्मल करने की सआदत हासिल करी, और 16 बच्चों ने अल्हम्दुलिल्लाह अज़्ज़ वजल हिफ्ज़ुल कुरान मुकम्मल करने की सआदत हासिल की।
सुभान अल्लाह।
तो किड्स मदनी चैनल के नाज़रीन, आज हमने मदरसतुल मदीना की एक और ब्रांच देखी। अब अगले सेगमेंट की जानिब बढ़ने से पहले मैं आपको बताता चलूँ कि हमारे ये तमाम प्रोग्राम्स हमारे स्क्रीन पर दिए हुए YouTube किड्स मदनी चैनल पर भी अपलोड होते हैं, आप वहां जाकर हमारे ये तमाम प्रोग्राम्स देख सकते हैं। अब आइए बढ़ते हैं अपने अगले सेगमेंट की जानिब, जिसका नाम है
कुरान में जिक्र है।
चलो सीखें कुरान, चलो सीखें कुरान।
तो प्यारे बच्चों, आज हम अपने सेगमेंट में अल्लाह पाक के बहुत ही प्यारे नबी हजरत नूह अलैहि सलाम के बारे में सुनेंगे, और समंदर की सवारी कश्ती के बारे में सुनेंगे कि दुनिया की सबसे पहली कश्ती जो थी वो कैसे बनी, किसने बनाई, ये सारी बातें जो है वो आज हम सुनेंगे। प्यारे बच्चों, अल्लाह पाक के नबी हजरत नूह अलैहि सलाम का ज़माना था। आप अलैहि सलाम अपनी कौम को दीन की दावत देने और उनको सीधी राह पर लाने की कोशिशों में मसरूफ़ थे। तकरीबन 950 साल तक आप अलैहिस्सलाम ने दीन का पैगाम पहुंचाया, लेकिन सिर्फ और सिर्फ 80 अफराद ईमान लाए। जब आप अलैहिस्सलाम ने ये फील किया कि अब बाकी लोग ईमान नहीं लाएंगे, तो अल्लाह पाक ने आप अलैहिस्सलाम की कौम पर आने वाले तूफ़ान की खबर दी, और आप अलैहिस्सलाम को एक कश्ती तैयार करने का हुक्म दिया। अभी तूफ़ान आने में 200 साल बाकी थे, कितना टाइम बाकी था,
200 साल
बाकी थे, पहले ही जो है वो आपको बता दिया गया। और आप अलैहिस्सलाम को कश्ती बनाने के लिए लकड़ी की ज़रूरत थी, जाहिर सी बात है कश्ती किसी चीज़ से तो बनती है, तो लकड़ी की ज़रूरत थी, इसलिए आप अलैहिस्सलाम ने लकड़ी हासिल करने के लिए सागवान नामी कुछ दरख्त लगाए जिनकी लकड़ी बहुत ज़्यादा मज़बूत होती है। और प्यारे बच्चों, یہ درخت 100 سال میں تیار ہوئے. کتنے عرصے میں تیار ہوئے؟
100 سال.
جی 100 سال میں یہ درخت تیار ہوئے. اس کے بعد آپ علیہ السلام نے ایمان لانے والوں کے ساتھ مل کر ایک ایسی چیز بنانے کا کام شروع کیا جو چیز آج تک کسی نے نہیں بنائی تھی, اور وہ چیز بوٹ تھی. کیا تھی؟
بوٹ
یعنی کشتی. ٹھیک ہے, آج آپ سے پہلے کسی نے بھی جو ہے وہ کشتی نہیں بنائی تھی. یہ دنیا کی پہلی بوٹ یعنی کشتی تھی جسے ایک نبی علیہ السلام نے سب سے پہلے بنایا. جب آپ علیہ السلام کشتی بنانے کے کام میں مصروف تھے, اس وقت قوم کے برے لوگ جو آپ پر ایمان نہیں لائے تھے, وہ آپ علیہ السلام کو الگ الگ طریقوں سے پریشان کرتے اور دل دکھانے والی باتیں کرتے تھے. لیکن آپ علیہ السلام صبر کرتے تھے. کیا کرتے تھے؟
صبر
کرتے تھے, اور ان لوگوں کی باتوں پر توجہ دیے بغیر کشتی بنانے میں مصروف رہے. اور پیارے بچوں, کیا آپ کو معلوم ہے کہ یہ کشتی کتنے ٹائم میں تیار ہوئی؟ کسی کو معلوم ہے؟ ہو سکتا ہے کسی کو لگ رہا ہو کہ 1 سال میں تیار ہوئی ہوگی, 2 سال میں, 3 سال میں تیار ہوئی ہوگی, لیکن ایسا نہیں ہے. یہ کشتی بنانے میں 100 سال لگے. کتنا ٹائم لگا؟
100 سال.
100 سال میں یہ کشتی تیار ہوئی. اب میں آپ کو بتاتا ہوں کہ یہ کشتی تھی کس طرح کی, اس میں کتنے فلور تھے, اور اس کشتی میں کون کون سوار تھا. تو پیارے بچوں, کشتی کا جو آگے کا حصہ تھا وہ مرغے کے سر جیسا تھا. کیسا تھا؟
مرغے
کے سر جیسا تھا. اور پچھلا حصہ مرغے کی دم جیسا تھا. کیسا تھا؟
مرغے کی دم جیسا.
اور نیچے کا حصہ پرندے کے پیٹ کی طرح تھا. کشتی میں 3 دروازے تھے. کتنے دروازے تھے؟
3,
جنہیں کشتی کے ساتھ جوڑنے کے لیے لوہے کی کیلوں کا استعمال کیا گیا تھا. اور اس کشتی میں 3 فلور بنائے گئے تھے. کتنے؟
3 فلور
بنائے گئے تھے. فرسٹ فلور پر شکاری جانور اور پرندے اور زمینی کیڑے تھے. سیکنڈ فلور پر دوسرے جانور تھے. اور تیسرے فلور پر وہ مسلمان تھے جو ایمان لائے تھے. جب کشتی میں سب سوار ہو گئے تو آپ علیہ السلام کی قوم کے باقی لوگوں پر طوفان کا عذاب آ گیا. کشتی میں موجود لوگ اور جانوروں کے علاوہ کوئی بھی زندہ نہ بچا, یعنی باقی جتنی بھی زمین تھی وہ پوری کی پوری جو ہے وہ طوفان میں تباہ ہو گئی, اور سارے کے سارے جو لوگ تھے وہ مر گئے. تقریباً 150 دن تک یہ کشتی سفر کرتی رہی. اس دوران جب یہ کشتی عرب شریف پہنچی تو وہاں اس نے خانہ کعبہ کے آس پاس 7 چکر بھی لگائے. کتنے چکر لگائے؟
7 چکر
لگائے خانہ کعبہ کے. اور 10 محرم یعنی عاشورہ کے دن یہ کشتی عراق میں موجود جودی پہاڑ وہاں پر پہنچ کر رک گئی. اور پھر سب لوگوں نے شکرانے کے طور پر اس دن کا روزہ بھی رکھا. اور 10 محرم یعنی عاشورہ کے دن کا روزہ رکھنا سنت بھی ہے. ہمارے پیارے آقا صلی اللہ علیہ وسلم بھی یہ روزہ رکھا کرتے تھے, اور اس کے ساتھ ایک اور روزہ ملاتے تھے, یا تو 9 محرم کا یا پھر 11 محرم کا. یوں دنیا کی پہلی کشتی کا سفر مکمل ہوا. پیارے بچوں, قرآن پاک میں اللہ پاک نے یہ واقعہ اس طرح بیان فرمایا ہے, وَأُوحِيَ إِلَى نُوحٍ أَنَّهُ لَن يُؤْمِنَ مِن قَوْمِكَ إِلَّا مَن قَدْ آمَنَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا يَفْعَلُونَ وَاصْنَعِ الْفُلْكَ بِأَعْيُنِنَا وَوَحْيِنَا وَلَا تُخَاطِبْنِي فِي الَّذِينَ ظَلَمُوا إِنَّهُمْ مُغْرَقُونَ وَيَصْنَعُ الْفُلْكَ وَكُلَّمَا مَرَّ عَلَيْهِ مَلَأٌ مِّن قَوْمِهِ سَخِرُوا مِنْهُ قال إن تسخروا منا فإنا نسخر منكم كما تسخرون فسوف تعلمون من يأتيه عذاب يخزيه ويحل عليه عذاب مقيم. ترجمہ کنز العرفان. اور نوح کی طرف وہی بھیجی گئی کہ تمہاری قوم میں سے مسلمان ہو جانے والوں کے علاوہ کوئی اور اب مسلمان نہیں ہوگا, تو تم اس پر غم نہ کھاؤ جو یہ کر رہے ہیں, اور ہمارے سامنے اور ہمارے حکم سے کشتی بناؤ, اور اب ظالموں کے بارے میں مجھ سے بات نہ کرنا, بے شک انہیں ضرور غرق کیا جائے گا. اور نوح کشتی بناتے رہے, اور ان کی قوم کے سرداروں میں سے جب کبھی کوئی ان کے پاس سے گزرتا تو ان کا مذاق اڑاتا. نوح نے فرمایا, اگر تم ہمارے اوپر ہنستے ہو تو ایک وقت ہم بھی تم پر ایسے ہی ہنسیں گے جیسے تم ہنستے ہو, تو عن قریب تمہیں پتہ چل جائے گا کہ کس پر وہ عذاب آتا ہے جو اسے ذلیل و رسوا کر دے گا, اور کس پر ہمیشہ رہنے والا عذاب اترتا ہے. توبو الی اللہ. تو پیارے بچوں, اس واقعے سے ہمیں بہت ساری چیزیں سیکھنے کو ملتی ہیں کہ اللہ والوں کا دل نہیں دکھانا چاہیے, اللہ پاک کی نافرمانی سے بچنا چاہیے, اور اللہ والوں کی باتیں ماننی چاہیے, اللہ پاک پر مکمل بھروسہ رکھنا چاہیے, اور اللہ پاک کی نعمت ملنے پر اللہ پاک کا شکر ادا کرنا چاہیے. کیا کرنا چاہیے؟ شکر ادا کرنا چاہیے. تو پیارے بچوں, یہ تھا ہمارا سیگمنٹ قرآن میں ذکر ہے. اب آئیے بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب جس کا نام ہے
10 سوال.
چلو سیکھیں قرآن, چلو سیکھیں قرآن۔
تو کڈز مدنی چینل کے ناظرین، سیگمنٹ ہے ہمارا 10 سوال، اور آج ایک طرف ہیں احمد رضا بھائی اور دوسری طرف ہیں محمد حسان بھائی۔ ان دونوں کے درمیان کمپٹیشن ہوگا، لیکن اس سے پہلے ہمیشہ کی طرح کمپٹیشن کے رولز سن لیتے ہیں، ٹھیک ہے؟ دیکھیں، آسان سے رولز ہیں ہمارے۔ اگر کوئی سوال کا صحیح جواب دیتا ہے تو اسے ملتے ہیں 10 پوائنٹس۔ کتنے؟
10 پوائنٹس
ملتے ہیں۔ لیکن اگر کسی کو سوال کا صحیح جواب نہیں آتا تو پھر وہ کیا کرتا ہے؟
آپشن لیتا ہے۔
آپشنز لیتا ہے۔ آپشنز لینے کے بعد اگر وہ صحیح جواب دے دے تو پھر کیا ہوتا ہے؟
5 پوائنٹس۔
ٹھیک ہے، 5 پوائنٹس مل جاتے ہیں۔ لیکن اگر کسی نے غلط جواب دے دیا تو
0 پوائنٹس،
کوئی پوائنٹ اسے نہیں ملتا ہے۔ ٹھیک ہے، تو سب سے پہلا سوال ہوگا ہمارے احمد رضا بھائی سے۔ احمد رضا بھائی، آپ بتائیں قرآن پاک میں کتنی منزلیں ہیں؟
7۔
قرآن پاک میں 7 منزلیں ہیں، ان کا یہ جواب درست ہے۔
سبحان اللہ!
تو کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے احمد رضا بھائی کو۔ اب اگلا سوال ہے ہمارے حسان بھائی سے۔ حسان بھائی، قرآن پاک کی اس سورت کا نام بتائیں جسے ایک بار پڑھنے سے 10 مرتبہ قرآن پاک پڑھنے کا ثواب ملتا ہے۔
سورہ یاسین۔
سورہ یاسین کو ایک بار پڑھنے سے 10 بار قرآن پاک پڑھنے کا ثواب ملتا ہے، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے حسان بھائی کو۔ اب اگلا سوال ہے ہمارے احمد رضا بھائی سے۔ احمد رضا بھائی، آپ یہ بتائیں سمیعن کے کیا میننگز ہیں؟
آپشنس۔
آپشنس، دیکھنے والا، سننے والا، یا پھر ڈرانے والا؟
دیکھنے والا۔
یہ کہہ رہے ہیں سمیعن کے معنی ہیں دیکھنے والا۔ کیا لگتا ہے صحیح جواب ہے؟ آپ کو بھی لگتا ہے نہیں پتا، کسی کو پتا ہے سمیعن کے کیا معنی ہے؟
سننے والا۔
سمیعن کے معنی ہے سننے والا۔ تو اس سوال میں ہمارے احمد رضا بھائی کو کوئی پوائنٹ نہیں ملے گا۔ اب اگلا سوال ہے ہمارے حسان بھائی سے۔ حسان بھائی، آپ بتائیں قرآن پاک کا کون سا پارا قد سمع اللہ سے اسٹارٹ ہوتا ہے؟
28واں پارا۔
28واں پارا قد سمع اللہ سے اسٹارٹ ہوتا ہے، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے حسان بھائی کو۔ اب اگلا سوال ہے ہمارے احمد رضا بھائی سے۔ احمد رضا بھائی، آپ بتائیں سورہ کافرون کہاں نازل ہوئی؟
مکہ مکرمہ۔
سورہ کافرون مکہ شریف میں نازل ہوئی ہے، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
اس سوال میں احمد رضا بھائی کو ملتے ہیں 10 پوائنٹس۔ اب اگلا سوال ہے ہمارے حسان بھائی سے۔ حسان بھائی، آپ یہ بتائیں گے کہ سورہ بقرہ سے پہلے کون سی سورت آتی ہے؟
سورہ فاتحہ۔
سورہ بقرہ سے پہلے سورہ فاتحہ آتی ہے، بہت ہی آسان سا سوال تھا، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے حسان بھائی کو۔ اب اگلا سوال ہے ہمارے احمد رضا بھائی سے۔ احمد رضا بھائی، 4 مشہور سورتیں جو کل سے شروع ہوتی ہیں، سورہ کافرون، سورہ اخلاص، سورہ فلق اور سورہ ناس، ان 4 میں سے اس سورت کا نام بتائیں جس میں لفظ اللہ کا ذکر ہے۔
سورہ اخلاص۔
سورہ اخلاص میں لفظ اللہ کا ذکر ہے، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے احمد رضا بھائی کو۔ جی حسان بھائی، اگلا سوال آپ سے ہے۔ وہ کون سے نبی علیہ السلام ہیں جنہیں اللہ پاک نے پوری دنیا کا بادشاہ بنایا تھا؟
حضرت سلیمان علیہ السلام۔
حضرت سلیمان علیہ السلام کو اللہ پاک نے پوری دنیا کا بادشاہ بنایا تھا، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملیں گے ہمارے حسان بھائی کو۔ اب آخری سوال ہے دونوں سے۔ یہ بتائیں فی ہا میں کتنے حروف ہیں؟
4۔
لفظ فی ہا میں 4 حروف ہیں، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
تو اس سوال میں بھی ہمارے احمد رضا بھائی کو ملے ہیں 10 پوائنٹس، اور اسی کے ساتھ ان کا ٹوٹل ہے 40 پوائنٹس۔ اب ہمارے حسان بھائی کو پہلے سے ہی 40 پوائنٹس مل چکے ہیں، اب دیکھتے ہیں یہ صحیح جواب دے کر جیتتے ہیں یا پھر دونوں میں برابر ہو جاتا ہے۔ آخری سوال ہے، صحیح جواب دینا ہے۔ آپ بتائیں سورہ نصر کون سے پارے میں ہے؟ آسان سا سوال ہے بالکل۔
پارے میں
سورہ نصر 30ویں پارے میں ہے، ان کا یہ جواب بالکل درست ہے۔
سبحان اللہ!
تو کتنے پوائنٹس ملیں گے؟
10 پوائنٹس
ملے ہیں ہمارے حسان بھائی کو، اور اسی کے ساتھ ان کا ٹوٹل ہے 50 پوائنٹس۔ تو کون ونر ہے؟
حسان بھائی۔
حسان بھائی آج کے ہمارے ونر ہیں۔ اللہ پاک ہم سب کو صحیح طرح سے قرآن پاک کو سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے۔
آمین۔
تو پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین، اسی کے ساتھ ہمارے اس پروگرام کا وقت مکمل ہوا۔ انشاءاللہ اگلے پروگرام میں مزید آیات، مزید انفارمیشن کے ساتھ حاضر ہوں گے۔ تب تک کے لیے اجازت دیجیے، اپنا خیال رکھیے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
صلوا علی الحبیب
صلی اللہ علیہ محمد صلی اللہ علیہ وسلم۔
چلو سیکھیں قرآن، کیسا ہے اجر سنا، ایک نیکی ایسی ملے جس کے جو برابر ہے۔